अध्याय चार सामा
मत्ती 13:24-37-43 आधारित। येशूले फेरि तिनीहरूलाई अर्को दृष्टान्त सुनाउनु भयो। स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बिउ रोप्यो, तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो र गहुँका बीचबीचमा सामाहरू रोपेर गयो। जब बोट निस्केर त्यसमा दाना लागे तब सामा पनि देखा पर्यो। ख्रिष्टले भन्नुभयो, खेत संसार हो, तर यसले संसारमा येशूको मण्डलीलाई जनाउँछ भने हामीले बुझ्नुपर्छ। दृष्टान्त परमेश्वरको राज्यसित तथा मानव जातिको मुक्तिप्रति उहाँको कार्यको वर्णनसित सम्बन्धित छ र यो कार्य मण्डली मार्फत पूर्ण हुनेछ। यो कुरा सत्य हो कि पवित्र आत्मा सारा जगतमा उपस्थित छ। सर्वत्र यसले मानिसहरूका हृदयलाई प्रभावित गर्दैछ, तर हामी त मण्डलीमै परमेश्वरको भण्डारको निम्ति बढ्नुपर्ने तथा परिपक्व हुनुपर्नेछ। असल बिउ छर्ने चाहिँ मानिसको पुत्र हो, असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। असल बिउले परमेश्वरको सत्य वचन मार्फत जन्मिएका मानिसहरूका प्रतिनिधित्व गर्दछ। सामाले त्यस समूहको प्रतिनिधित्व गर्दछ जो भूल वा झुटा सिद्धान्तहरूका फलका मूर्त रूप हुन्। सामा रोप्ने शत्रु चाहिँ शैतान हो। सामा उब्जाउने बिउ रोप्ने न परमेश्वर हुनुहुन्छ न त उहाँका स्वर्गदूतहरू नै। सामा जहिले पनि शैतानद्वारा रोपिएको हुन्छ जो परमेश्वर तथा मानिसको पनि शत्रु हो। मध्यपूर्वी देशहरूमा मानिसहरू कहिलेकाहीँ आफ्नो शत्रुको बदला लिनका निम्ति उसको भर्खरै बिउ रोपिएको खेतमा कुनै हानिकारक घाँसको बिउ छरिदिने गर्दथे, जुन बढेपछि गहुँ जस्तै देखिन्थ्यो। गहुँसँगै उम्रेपछि यसले गहुँलाई हानि पुर्याउने गर्दथ्यो र यसरी खेतको मालिकलाई आपत्ति तथा घाटा ल्याउने गर्दथ्यो। ख्रिष्टप्रति यदि दुश्मनीको भावनाद्वारा नै शैतानले राज्यको असल बिउमाझ आफ्नो दुष्ट बिउ छर्ने गर्दछ, आफूले रोपेको फलको परिणाम उसले परमेश्वरको पुत्रमाथि दोषारोप गर्ने गर्दछ। ख्रिष्टको नाउँ लिने तर उहाँको चरित्र इन्कार गर्नेहरूलाई मण्डलीमा ल्याएर दुष्ट शैतानले परमेश्वरको अपमान गर्दछ, मुक्तिको कार्यको गलत अर्थ लगाउँदछ र यस प्रकार मानिसहरूका आत्मालाई नै जोखिममा पार्ने गर्दछ। जब ख्रिष्टका सेवकहरूले मण्डलीमा साँचो र झुटा विश्वासीहरू एक आपसमा मिलेको देख्दछन् तब तिनीहरू दुखित बन्न पुग्दछन्। मण्डलीलाई पवित्र तुल्याउनका निम्ति तिनीहरू केही गर्न तीव्र अभिलाषा राख्दछन्। परिवारका सेवकहरू झैं तिनीहरू पनि सामालाई उखेल्न चाहन्छन्, तर ख्रिष्ट तिनीहरूलाई यसो भन्नुहुन्छ, त्यसो नगर, नत्र त तिनीहरूले सामा उखेल्दा गहुँ समेत उखेले पठाउनेछौ। फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देऊ। ख्रिष्टले स्पष्ट रूपमा यो कुरा सिकाउनु भयो कि जो जति खुला रूपमा पापमा हटी बन्न पुग्दछन् त्यस्तालाई मण्डलीबाट नै अलग गरिनुपर्छ। तर उहाँले हामीलाई मानिसहरूका चरित्र तथा अभिप्रायमाथि इन्साफ गर्ने जिम्मेवारी सुम्पनु भएको छैन। उहाँले हाम्रा स्वभावबारे पूर्ण रूपले जान्नुभएकै कारण हामीलाई यो जिम्मेवारी सुम्पनु भएको छैन। हामीले आफूले जाली इसाईका रूपमा लिने मानिसहरूलाई जरैदेखि उखेल्ने प्रयत्न गरेका खण्डमा हामीले निश्चित रूपमा भूल गरिरहेका हुनेछौँ। कयौं अवस्थामा हामी ख्रिष्टले आफूतर्फ आकर्षित गरिरहनु भएका मानिसहरूलाई समेत आशाहीन मानिसका रूपमा ठान्ने गर्दछौँ। यस्ता मानिसहरूप्रति यदि हामीले आफ्नो अपूर्ण निर्णय शक्तिका साथ व्यवहार गर्ने हो भने सायद यसले तिनीहरूका अन्तिम आशालाई पनि निभाउनेछ। आफूलाई इसाईका रूपमा ठान्ने कैयौं मानिसहरू अन्तमा गएर हल्का फेला पर्नेछन्। आफ्ना छिमेकहरूले स्वर्गमा कदापि हुने छैनन् भनी अड्कल गरेका कैयौं यस्ता व्यक्तिहरू स्वर्गमा हुनेछन्। मानिसले दृष्टिको भरमा इन्साफ गर्दछ, तर परमेश्वरले हृदयदेखि नै इन्साफ गर्नुहुन्छ। फसलको समयसम्म सामा र गहुँ सँगसँगै बढ्नुपर्छ र परीक्षाकालले समयको अन्त नै फसलको समय हो। मुक्तिदाताको वचनमा अद्भुत सहनशीलता र कोमल प्रेमको त्यहाँ अर्को एउटा पाठ छ। जसरी सामाका जराहरू असल अन्नका जरासँगै मिसिएर एक आपसमा बेरिएर बस्छन्, त्यसरी नै मण्डलीका झुटा विश्वासीहरू पनि साँचो चेलाहरूसित घनिष्ठ रूपमा मिलेर बस्ने गर्दछन्। ती कपटी विश्वासीहरूका वास्तविक चरित्र अहिले नै पूर्ण रूपमा प्रकट भएको छैन। यदि तिनीहरूलाई मण्डलीदेखि हटाइएको खण्डमा अन्य विश्वासीहरूलाई ठेस लाग्न सक्नेछ। जुन विश्वासीहरू यस प्रकारको कठोर व्यवहार बिना आफ्नो विश्वासमा अडिक रहने थिए होलान्। यस दृष्टान्तको शिक्षा मार्फत परमेश्वरले मानिस र स्वर्गदूतहरूप्रति गर्नुहुने व्यवहारको चित्रण गरिएको छ। शैतान एक छल गर्ने अस्तित्व हो। जब उसले स्वर्गमा पाप गर्यो तब वफादार स्वर्गदूतहरूले समेत उसको चरित्रलाई पूर्ण रूपमा बुझ्न सकेनन्। त्यसैकारण परमेश्वरले शैतानलाई तत्कालै नष्ट गर्नुभएन। यदि उहाँले यस्तो गर्नुहुँदो हो त पवित्र स्वर्गदूतहरूले परमेश्वरको न्याय र प्रेमलाई बुझ्न सक्ने थिएनन्। परमेश्वरको भलाइ विरुद्धको शङ्का नै दुष्ट बिउ सरह साबित हुने थियो, जसले पाप र शराबको तितो फल फलाउने थियो। तसर्थ पापको प्रवर्तकलाई आफ्नो चरित्र पूर्ण रूपमा बढाउनका लागि रक्षा गरियो। पापपूर्ण कार्यलाई देख्ने वेदना परमेश्वरले पुस्तौं पुस्तादेखि सहँदै आउनुभएको छ। उहाँले कुनै व्यक्तिलाई शैतानको कुप्रतिनिधित्वबाट धोका पाउनका निम्ति एक्लै त्याग्नुको सट्टा कलवरीको असीमित उपहार दिनुभयो, किनकि अमूल्य अन्नलाई पनि उखेल्ने जोखिम बिना सामालाई उखेल्न सकिने थिएन। जसरी स्वर्ग र पृथ्वीका परमप्रभु पनि शैतानप्रति सहनशील हुनुहुन्छ, त्यसरी नै के हामी पनि आफ्ना जनहरूप्रति सहनशील नबन्ने त? मण्डलीमा कुनै अयोग्य सदस्यहरू छन् भन्दैमा इसाई सत्यतामाथि नै शङ्का गर्न संसारलाई कुनै अधिकार छैन। न त यी झुट विश्वासी भाइहरूका कारण नै इसाईहरू निरुत्साहित बन्नुपर्नेछ। यस मामलामा सुरुका मण्डलीहरूमा कस्तो अवस्था थियो त? हननिया र सफिरा पनि चेलाहरूका रूपमा सामेल हुन पुगे। सिमोन म्यागसले बप्तिस्मा लिए। पावललाई त्याग्ने डेमास केही समय पश्चात विश्वासीका रूपमा गनिन पुगे। यहुदा इस्करियोत प्रेरितहरूमध्ये एक गनिए। मुक्तिदाता कुनै एक आत्मा पनि गुमाउन चाहनुहुन्न। मानिसको कुटिल स्वभावप्रति उहाँको लामो सहनशीलतालाई दर्शाउनकै निम्ति यहुदाका साथ उहाँले भोग्नुभएको अनुभवलाई वर्णन गरिएको छ, र जसरी उहाँले यसलाई सहनुभयो सोही रीतले सहनका लागि उहाँ हामीलाई आज्ञा दिनुहुन्छ। अन्तको समयसम्म नै मण्डलीमा झुटा विश्वासीहरू देखा पर्नेछन् भनी उहाँले बताउनुभयो। ख्रिष्टको चेतावनीलाई प्रवाह नगर्दै मानिसहरूले सामालाई जरैदेखि उखेल्ने प्रयत्न गरेका छन्। दुष्ट ठहरिएकाहरूलाई दण्ड दिन उद्देश्यका साथ विगतमा मण्डलीले राजनैतिक शक्तिको आश्रय लिएको थियो। जो जाति स्थापित सिद्धान्तदेखि भिन्न भए तिनीहरूलाई कैद गरियो, यातना दिइयो तथा मृत्युदण्ड पनि दिइयो, र ती सबै कुकर्म ती मानिसहरूकै बहकाउद्वारा सम्पादन गरिएका थिए, जसले ख्रिष्टकै अनुमतिद्वारा सो कार्य पूरा गरेका रूपमा दावी गर्ने गरेका थिए। यस्ता गतिविधिहरू उक्साउने ख्रिष्टको भावना नभई शैतानको भावना हो। संसारलाई आफ्नो प्रभुत्वमा ल्याउने यो शैतानको आफ्नै विधि हो। मण्डलीले नास्तिकहरूका साथ व्यवहार गर्दै परमेश्वरको गलत प्रतिनिधित्व गरिरहेको छ। अरूलाई इन्साफ गर्नु र निन्दा गर्नु होइन, तर नम्रता र स्वयं आफैप्रतिको अविश्वास नै ख्रिष्टको उखानको शिक्षा हो। खेतमा छरिने सबै बिउ असल हुँदैनन्। मानिसहरू मण्डलीका सदस्य हुन् भन्ने तथ्यताले मात्र तिनीहरूलाई इसाईका रूपमा साबित गर्दैन। पातहरू हरियो रहुन्जेलसम्म सामा गहुँ जस्तै देखिए, तर जब फसल कटनीको समयमा खेत सेतो भयो, फोस्रो सामा र पूर्ण रूपमा पाकेको बालाका बोझद्वारा झुक्न पुगेको गहुँबीच कुनै समानता बाँकी रहेन। धार्मिकताको बहाना बनाउने पापीहरू केही समयका लागि ख्रिष्टका साँचो चेलाहरूसित घुलमिल गर्ने गर्दछन् र धेरै मानिसहरूलाई छल्नका लागि इसाईको भेष धारण गर्ने गर्दछन्। तर संसारको कटनीको समयमा त्यहाँ असल र खराब बीच कुनै समानता बाँकी रहने छैन। तब त्यस समय मण्डलीमा एक भए तापनि ख्रिष्टमा एक नहुने मानिसहरू प्रकट हुनेछन्। सामालाई गहुँसँगै बढ्न दिइन्छ, घाम र वर्षाको लाभ प्राप्त गर्न दिइन्छ, तर फसल कटनीको समयमा अनि धर्मात्मा र दुष्ट परमेश्वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरूले फेरि देख्नेछौ। स्वर्गको परिवारको साथमा जीवन बिताउन कुन मानिसहरू योग्य छन् भन्ने कुराको निर्णय स्वयं ख्रिष्ट आफैले गर्नुहुनेछ। उहाँले हरेक व्यक्तिलाई आफ्नो वचन तथा कार्य मुताबिक इन्साफ गर्नुहुनेछ। तराजुमा प्रतिज्ञा व्यर्थ ठहरिनेछ, चरित्रले नै भाग्य निधो गर्नेछ। मुक्तिदाताले कुनै समय सारा सामा गहुँ बन्न पुगेछ भनी अग्रिम रूपमा औल्याउनु भएको छैन। फसलको समयसम्म अर्थात् संसारको अन्त्यको समयसम्म गहुँ र सामा एकसाथ सँगसँगै बढ्नेछ। तब सामालाई जलाउनका निम्ति बिटा बाँधिनेछ र गहुँबीज परमेश्वरको ढुकुटीमा सञ्चय गरिनेछ। तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्य जस्तो चम्किला हुनेछन्। तब पुत्रले आफ्ना दूतहरू पठाउनेछ र पाप गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन् र उनीहरूलाई आगोको भट्टीमा फालिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दारा किट्नेछन्।